एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
सुर्खेतका दुई प्रतिनिधि सभा र प्रदेश सभाका तीन सीटमा वाम गठबन्धन विजयी, बर्दिया क्षेत्र नम्बर एकमा कंग्रेसका संजय गौतम जीत हात पार्न सफल।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी, दुवै ठाउँमा वाम गठबन्धन अगाडि।
महिला हिंसा विरुद्धको सुर दिने अभियान सम्पन्न, हिंसा सहन नहुनेमा सरकारलाको जोड।
र यही मंसिर 28 गतेदेखि नेपालगंजमा हुने 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा, 150 स्टल तयार। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रतिनिधि सभामा 12 र प्रदेश सभाका 24 सीट रहेको प्रदेश नम्बर 6मा अहिलेसम्म प्रतिनिधि सभाको 11 र प्रदेश सभाको 21 सीटमा अन्तिम मत परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये 10 सीटमा वाम गठबन्धन विजय भएको छ भने हुम्लामा स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ। यस्तै एमाले सुर्खेत क्षेत्र नम्बर 1-2 दैलेख 1 र 2 मुग डोल्पा गरी 5 सीटमा जित हात पारेको छ भने जुम्लामा वाम गठबन्धनबाट नेकपा एमाले सुर्खेतको 1 दैलेखमा 2 मुगमा 2 गरी 5 सीटमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले भने डोल्पा, कालीकोट, जाजरकोट र रुकुम पश्चिममा जितेको छ। त्यस्तै गरी मतगणना जारी रहेका सल्यानमा पनि वाम गठबन्धनकै उम्मेद्वारले अग्रता लिएका छन्। यस्तै प्रदेश सभामा एमाले मुगमा 2, दैलेखमा 3, हुम्लामा 1, कालीकोटमा 1, जुम्लामा 1, डोल्पामा 1। त्यस्तै गरी प्रदेश सभाका 21 मध्ये वाम गठबन्धनले 20 सीट जित्दा नेपाली कंग्रेसले हुम्लामा प्रदेशसभा सदस्यमा जित हात पारेको छ।
यस्तै बर्दिया क्षेत्र नम्बर 1बाट नेपाली कंग्रेसका संजय कुमार गौतम विजयी हुनु भएको छ। उहाँले वाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई 753 मत अन्तरले हराउनु भएको हो। सिंचाइ मन्त्री समेत रहनुभएका गौतमले 44,829 मत ल्याएर विजयी हुँदा वामदेवले 44,076 मत पाउनुभयो। यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहराले 2,372 मत ल्याउनु भएको छ भने सङ्घीय समाजवादीका काशीराम अली सिद्दिकीले 697 मत पाउँदा नयाँ शक्तिका केशवराज पौडेलले 544, राप्रपा राष्ट्रवादीले 249 मत ल्याएको छ। यसै गरी क्षेत्र नम्बर 2मा भने वाम गठबन्धनका सन्त कुमार थारूले 50,555 मत ल्याएर विजयी हुनुभएको छ।
प्रतिनिधि सभाका 2 र प्रदेश सभाका 4 सीट रहेको सुर्खेतमा प्रतिनिधि सभाको 2 र प्रदेश सभाका 3 गरी 5 सीटको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर 1बाट वाम गठबन्धनका साझा उम्मेद्वार नेकपा एमालेका ध्रुव कुमार शाही विजय हुनुभएको छ। उहाँले 36,759 मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कंग्रेसका पूर्ण बहादुर खड्काले 33,377 मत ल्याउनु भएको छ। यस्तै नेकपा एमालेका सुर्खेत जिल्ला अध्यक्ष समेत रहनुभएका शाही पहिलो पटक संसदीय निर्वाचनमा भाग लिनु भएको हो। यस्तै क्षेत्र नम्बर 1कमा प्रदेशसभाका वाम गठबन्धनका ठमर विष्ट विजय हुनुभएको छ। उहाँले नेपाली कंग्रेसका टेक बहादुर सिंहलाई 220 मत अन्तरले पराजित गर्नुभएको हो। यस्तै क्षेत्र नम्बर 1को खमा वाम गठबन्धनका खड्क बहादुर खत्री 21,621 मत सहित विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कंग्रेसका जग बहादुर डाँगीले 17,728 मत प्राप्त गर्नुभएको छ। यस्तै क्षेत्र नम्बर 2 प्रदेश सभा कमा भने वाम गठबन्धनका उम्मेद्वार यामलाल कणेल विजय हुनुभएको छ। एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका कणेलले 21,283 मतसहित जित हात पार्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कंग्रेसका कमल त्यस्तै कमलराज रेग्मीले भने 15,947 मत ल्याउनु भएको छ। सुर्खेतको क्षेत्र नम्बर 2 ख को प्रदेशसभाको मतगणना अहिले भने 7 बजेपछि हिजो सुरु भएर अहिले केही बेरमा भने नतिजा सार्वजनिक हुने बताइएको छ।
यस्तै सुर्खेत क्षेत्र नम्बर 2 को प्रतिनिधि सभामा वाम गठबन्धनका साझा उम्मेद्वार एमालेका नवराज रावत विजयी हुनु भएको छ। उहाँले नेपाली कङ्ग्रेसका रुदयराम थानीलाई पराजित गर्नुभएको हो। रावतले 37,447 मत पाउँदा कङ्ग्रेसका थानीले 28,646 मत पाउनुभयो। यस्तै प्रदेश नम्बर 2 को खको मतगणना अहिले पनि चलिरहेको छ। त्यहाँ पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन्। वाम गठबन्धनका बिन्दमान विष्टले 5,454 मतका साथ अग्रस्थानमा रहँदा उहाँलाई नेपाली कङ्ग्रेसका तप्तबहादुर विष्टले 4,336 मतले पछ्याई रहनु भएको छ।
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं सुर्खेत क्षेत्र नम्बर 2 का प्रतिनिधि सभातर्फ कङ्ग्रेसका उम्मेद्वार हृदयराम थानीले निर्वाचनको मतपरिणामबाट विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। एक व्यक्ति जारी गरी थानीले प्रतिनिधि सभा र प्रदेशसभाका निर्वाचित सांसदहरूलाई बधाई दिँदै मतपरिणामबाट विचलित नहुन आग्रह गर्नुभएको छ। उहाँले निर्वाचनको पछिल्लो मतपरिणामबाट विचलित नभई पार्टी सुदृढीकरण, संगठन विस्तार, विकास निर्माण एवं जनताको सेवामा थपक सक्रियताका साथ समर्पित रहने प्रतिबद्धता पनि जनाउनु भएको छ। थानीले सुर्खेतको विकास, उन्नति र प्रगतिका लागि पदमा रहँदा वा नरहँदाको अवस्थामा पनि उत्तिकै जोश, जाँगर र इमान्दारिताका साथ अहोरात खट्ने प्रतिबद्धता जनाउनु भएको छ। जनतालाई दिएको वाचा पूरा गरेको भन्दै उहाँले आफूले प्रति व्यक्तिगत रूप र सार्वजनिक रूपमा विकास निर्माणका लागि गरेका कामको मूल्याङ्कन इतिहासले गर्ने बताउनु भएको छ। थानीले आफूलाई सबै क्षेत्रबाट सहयोग गर्ने प्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ।
यता नेपाली कङ्ग्रेस सुर्खेतका सभापति एवं क्षेत्र नम्बर 2 का प्रदेश सभाका उम्मेद्वार कमलराज रेग्मीले चुनावमा आफूलाई सबै क्षेत्रबाट सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्नुभएको छ। रेग्मीले विज्ञप्ति जारी गर्दै चुनावी परिणामप्रति विचलित नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो। रेग्मीले आफू आगामी दिनमा जिल्ला र यहाँको जनताको पक्षमा सधैँ अवरात र खटिने प्रतिबद्धता समेत जनाउनु भएको छ। भेरी खबरमा चुनावी खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतका 2 प्रतिनिधिसभा र प्रदेशसभाका 3 सिटमा वाम गठबन्धनको विजय, बर्दिया क्षेत्र नम्बर 1 कङ्ग्रेसका सञ्जय गौतम जित हात पार्न सफल, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी, दुवै ठाउँमा वाम गठबन्धन अगाडि लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। निर्वाचनको पछिल्लो जानकारी अनुसार अहिलेसम्म विभिन्न ठाउँको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतगणनाको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म सबैभन्दा धेरै नेकपा एमाले प्रतिनिधि सभातर्फ 71 स्थानमा जित हात पारेको छ भने उसले प्रदेशतर्फ 137 स्थानमा विजय हासिल गरिसकेको छ। यसै गरी माओवादीले प्रदेशतर्फ प्रतिनिधि सभातर्फ 30 र प्रदेशसभातर्फ 57 स्थानमा जित हासिल गरेको छ भने कङ्ग्रेसले अहिलेसम्म 17 स्थानमा प्रतिनिधि सभा र 24 स्थानमा प्रदेशसभातर्फ जित हात पारेको छ। सङ्घीय समाजवादी फोरमले प्रतिनिधितर्फ 6 प्रदेशतर्फ 12 स्थानमा विजयी भएको छ। यसै गरी राजपाले 6 प्रतिनिधि सभा र 5 प्रतिनिधि प्रदेशसभातर्फ जित हासिल गरेको छ भने नयाँ शक्तिले प्रतिनिधि सभातर्फ 1 र प्रदेशसभातर्फ 2 स्थान हासिल गरेको छ। यसै गरी राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभातर्फ 1 र प्रदेशसभातर्फ 2 स्थान जित हात पारेको छ। र अहिलेसम्म जति पनि मत परिणाम गर्न बाँकी रहेका ठाउँमा वाम गठबन्धनले नै अग्रता कायम बनाउँदै गएको छ।
पहिलो चरणमा निर्वाचन भएको प्रदेश नम्बर 7 का 4 जिल्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ। बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधि सभा 4 र प्रदेश सभाका 8 गरी 12 वटी स्थान वाम गठबन्धनले हात पारेको हो। दार्चुला प्रतिनिधि सभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेद्वार गणेश सिंह ठकुन्ना 28,998 मत प्राप्त गर्दै विजयी हुनुभएको छ। यस्तै प्रदेश सभा कमा वाम गठबन्धनका उम्मेद्वार गोयलवीर सिंह बोहरा 16,053 मत र प्रदेशसभा खमा मानबहादुर धामीले 12,956 मत प्राप्त गरी विजय हुनुभएको छ। यस्तै बझाङबाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका भैरव बहादुर सिंह 34,612 मत ल्याएर विजय हुनुभएको छ। प्रदेशसभा खमा एमालेका अर्जुन थापा 17,865 मत र प्रदेशसभा खमा वाम गठबन्धनकै देवकी मल्लले भने 16,743 मत प्राप्त गर्दै विजय हात पार्नु भएको छ। बैतडी प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी 39,524 मत सहित विजय हुँदा प्रदेश सभा कमा माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट आदित्य र प्रदेश सभा खमा नेकपा एमालेका लीलाधार भट्टले जित हात पार्नु भएको छ। यस्तै बाजुरा प्रतिनिधि सभाका लागि वाम गठबन्धनका लालबहादुर थापाले 28,065 मत र प्रदेश सभा कमा वाम गठबन्धनका बलदेव गिर रेग्मीले भने 9,840 तथा प्रदेशसभा खमा वाम गठबन्धनकै प्रकाश शाहले भने 18,186 मत प्राप्त गर्दै विजय हुनुभएको छ।
प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा तनहुँमा अहिलेसम्मकै रोचक प्रतिस्पर्धा भएको छ। नेपाली कङ्ग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँबाट प्रदेशसभा सदस्य पदको निर्वाचनमा जम्मा 5 मतले पराजित हुनुभयो। तनहुँ क्षेत्र नम्बर 2 को प्रदेश कमा उम्मेद्वार बन्नुभएका पौडेल माओवादीका उम्मेद्वार आशा कोइरालासँग 5 मतको झिनो मतान्तरले पराजित हुनुभएको हो। कोइराले 16,646 मत पाउँदा पौडेलले 16,641 मत पाउनु भएको हो। यो अहिलेसम्मकै कम मत अन्तर हो। पौडेलले हालसम्मको मतगणना बदर गरी पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतसम्म निवेदन समेत दिनुभएको छ।
विश्वभरका महिलामाथि हुने घरेलु हिंसा, सामाजिक हिंसा न्यूनीकरण गर्नका लागि हरेक वर्ष अभियानका रूपमा सञ्चालन हुँदै आएको 16 दिने अभियान हिजो सम्पन्न भएको छ। महिला हिंसा विरुद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियान हरेक वर्ष 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ। यस वर्षको अभियानको राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं कोही नछुटौं तय गरिएको छ। अभियानको अन्तिम दिन हिजो सुर्खेतमा लैङ्गिक हिंसाले मानव अधिकारमा पारेको असर विषयक अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीले महिला तथा बालबालिकामाथि हुने विभिन्न खाले हिंसा न्यूनीकरणका लागि कानूनी परामर्श सहज र छिटो छरित हुनुपर्नेमा जोड़ दिएका छन्। लैङ्गिक हिंसा विरुद्धको जिल्ला संयोजन समितिले आयोजना गरेको अन्तर्क्रियामा एकल महिला समूहका केन्द्रीय सदस्य रामकुमारी थापाले पीडितमुखी कानून बन्न नसक्दा कतिपय पीडित महिलाहरू पनि न्यायबाट वञ्चित भएको भन्दै यसमा सम्बन्धित निकायकोले ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महिला तथा बालबालिका सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले अब कुनै पनि महिलाले हिंसा सहेर बस्न नहुने भन्दै आफ्नो अधिकारको लागि महिला स्वयं आफै आफ्नो अधिकारका लागि सचेत हुनुपर्ने बताउनुभयो। यस्तै वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमालले पनि कहीँ कतै हिंसा भएमा सम्बन्धित निकायमा खबर गर्नु सबै नागरिकको कर्तव्य भएको भन्दै कहीँ कतै मानव अधिकार उल्लङ्घन का घटनाहरू भएमा तुरन्त सम्बन्धित निकायमा खबर गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सुर्खेत स्थित विभिन्न सरकारी निकाय तथा महिला समूह, बाल समूह, किशोरी समूह लगायतको सहभागिता रहेको थियो। यसैबीच हामीले कार्यक्रमका सहभागीलाई लैङ्गिक हिंसा न्यूनीकरण गर्न के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको भनाई आजको जनआवाजमा।
लैङ्गिक हिंसा न्यूनीकरण गर्नको लागि सबैभन्दा पहिले राज्यबाट बनेका नीति नियमको बारेमा सचेतीकरण भई ती नीति नियमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पर्छ। जो सरकारवाला निकाय हो त्यो निकायले आफ्नो जिम्मेवारी के त त्यो जिम्मेवारीलाई पूर्ण रूपले वहन गरेर त्यो जिम्मेवारी पुरा गर्नुपर्ने। हिंसा सम्बन्धी सचेतना कार्यक्रमहरू ठाउँ ठाउँमा गाउँ गाउँमा दिएमा सबैजनालाई दिएमा अवश्य पनि त्यो हिंसा न्यूनीकरण हुन्छ भन्ने मलाई लाग्छ।
लैङ्गिक हिंसा अन्त्य गर्नको लागि यो 16 दिनभित्र मात्रै नभएर यस्तै गरेर कार्यक्रमहरू वर्षभरि नै सञ्चालन गर्ने, गाउँ घरहरूमा पनि गएर हिंसा भनेको यस्तो हो, यसले यस्तो यस्तो असर गर्छ, हामीले यो सहन हुन्न, अरूलाई भएको भयो छ भने पनि हामी गएर रिपोर्ट गर्नुपर्छ।
लैङ्गिक हिंसा अन्त्य गर्नको लागि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान मात्र सञ्चालन नगरेर स्थानीय स्तरमा नै मानिसको चेतनामा वृद्धि गर्यो भनेपछि लैङ्गिक हिंसा अन्त्य हुन्छ।
अभिमुखीकरण कार्यक्रमहरूबाट उहाँहरूलाई चाहिँ सशक्त बनाउनु पर्छ। सशक्तिकरण भनेको हरेक व्यक्तिमा शक्ति हुन्छ, त्यो शक्तिको प्रयोग गर्नु नै सशक्तिकरण हो। किशोरीहरूलाई शिक्षामा जोड र महिलाहरूलाई विभिन्न आर्थिक क्रियाकलापहरू उहाँहरूलाई सिप र सिपमुखी बनाएर उहाँहरूलाई चाहिँ विभिन्न कार्यक्रमहरूबाट उद्यमी बनाउनु पर्छ। र जब आर्थिक रूपमा सम्पन्न हुनुहुन्छ महिला दिदी बहिनीहरू, तब उहाँहरूले आफ्नो आवाज उठाउनुहुनेछ।
यसमा चाहिँ अब सम्पूर्ण एउटा व्यक्तिगत हिसाबले नै एउटा प्रण गर्नुपर्छ कि एउटा कुनै पनि तवरबाट मैले हिंसा गर्ने छैन भन्ने। सबैभन्दा पहिलो कुरा त आफूमा नै प्रण हुनुपर्छ र आफू जुन तह र तप्कामा छ त्यो ठाउँबाट सकेसम्मको प्रयास चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।
भेरी खबरमा खबरहरूको श्रृङ्खला बाँकी नै छ, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, कानूनी शासन र मानवाधिकार रक्षाका लागि एकजुट हुन आह्वान गर्नुभएको छ। 69 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा राष्ट्रिय मानवाधिकार आयोगले केन्द्रीय कार्यालय हरिहर भवन ललितपुरमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले मानवाधिकार उल्लङ्घनका घटनाका सम्बन्धमा आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले आयोगको भौतिक संरचना र आवश्यक नीति नियमको व्यवस्था गर्न सरकार दृढ रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनताको अन्त्यका लागि राजनैतिक प्रतिबद्धता सहितको प्रभावकारी कानूनको कार्यान्वयन अत्यावश्यक देखिएको बताउनुभयो। आयोगले यस आर्थिक वर्षमा मानवाधिकार उल्लङ्घनका 220 उजुरीमा अनुसन्धान सम्पन्न गरी सरकारलाई सिफारिस गरेको जनाएको छ।
दाङमा पर्याप्त जग्गा हुँदा पनि सिँचाई सुविधा नहुँदा तोरी उत्पादनमा कमी आउने गरेको छ। स्थानीय बासिन्दाले प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन्। दाङ तोरी खेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने जिल्लामा पर्याप्त उत्पादन हुन नसकेको उनीहरूले बताएका छन्। केही वर्ष यता तोरी उत्पादनमा गिरावट आएकोले स्थानीय बासिन्दाले यसतर्फ सिँचाइको सुविधा गराइदिन सरकार समक्ष माग समेत गरेका छन्।
69 मानवाधिकार दिवसको अवसरमा डिबी निकेतन स्कूल वीरेन्द्रनगर 8 इथराममा मानसिक स्वास्थ्य समस्याबारे जानकारीमूलक कार्यक्रम सम्पन्न गरिएको छ। साझेदारी विकास परियोजना अनुगमन तथा मूल्याङ्कन समितिका अधिकृत टीकाराम ढकालले मानसिक स्वास्थ्य समस्याको बारेमा जानकारी गराउनु भएको छ। मानवाधिकार दिवसको बारेमा साझेदारी परियोजनाका बिना भट्टराईले मानवाधिकार सम्बन्धी आफ्नो भनाइ राख्नु भएको छ। कार्यक्रम साझेदारी विकास परियोजनाको आर्थिक सहयोगका साथै एमनेस्टी इन्टरनेसनल नेपाल, काँक्री बिहारी उत्नेटक सुर्खेत र जिल्ला युवा सञ्जाल सुर्खेतको आयोजनामा डिबी निकेतनका कक्षा 8, 9 र 10 विद्यार्थी एवं शिक्षक र काँक्री बिहारी उत्नेटकका पदाधिकारीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन भने काँक्री बिहारी उत्नेटक सुर्खेतका संयोजक सिर्जना जेसीले गर्नुभएको थियो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर। भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सुरक्षाकर्मीको हत्या गरेका छन्। सैन्य बलको केन्द्रीय शिविरभित्र रहेका सदस्यमध्ये अन्य केही घाइते भएको भारतीय सरकारी अधिकारीहरूले जनाएका छन्। आक्रमणकारी सिपाहीले सिपाहीसँगै रहेका आफ्ना सहकर्मीहरूलाई बन्दुक प्रहार गरेका थिए। छत्तिसगढ राज्यका प्रहरीले घटना के कसरी भयो र किन भयो भन्ने बारेमा केही स्पष्ट हुन नसकेको बताएको छ। सैन्य बलमा बन्दुक प्रहार गरी हत्या गर्ने 35 वर्षीय शवनाथ कुमारलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर. यही मङ्सिर 28 गतेदेखि नेपालगञ्जमा पहिलो पटक आयोजना हुन गइरहेको 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ. प्रचार समितिका संयोजक वसन्त लामिछानेले महोत्सवलाई जिल्लाको साझा आयोजनाका रूपमा सफल बनाउन 25 विभिन्न समिति र उपसमिति सक्रिय रहेको बताउनुभयो. नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बाँकेको आयोजनामा हुने महोत्सवका लागि 150 स्थल तयार पारिसकिएको बताइएको छ. महोत्सवमा बालबालिकालाई लक्षित गरी विभिन्न तयारीहरू गरिएका छन्. पहिलो पटक नेपालगञ्जमा आयोजना हुने शैक्षिक महोत्सवलाई सांस्कृतिक पर्वका रूपमा पनि विकास गर्न खोजिएको उहाँको भनाइ छ.
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो. जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
सुर्खेतका दुई प्रतिनिधि सभा र प्रदेश सभाका 3 सीटमा वाम गठबन्धन विजयी. बर्दिया क्षेत्र नम्बर 1 कंग्रेसका सञ्जय गौतम जित हात पार्न सफल.
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी. दुवै ठाउँमा वाम गठबन्धन अगाडि.
महिला हिंसा विरुद्धको सुरदिनी अभियान सम्पन्न. हिंसा सहन नहुनेमा सरोकरालाको जोड.
र यही मङ्सिर 28 गतिदेखि नेपालगञ्जमा हुने 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा 150 स्थल तयार. हौस् त, ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला. बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौँ. नमस्ते.